यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। आज असोज तीन गते संविधान दिवस। विक्रम सम्बत 2072 साल असोज तीन गते संविधान सभाले नेपालको संविधान जारी गरेको हो। संविधान सभाबाट संविधान जारी भएको आज एक दशक पूरा भएको छ। संविधान दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अहिले बिहान 8:30 बजे सैनिक मंच टोलीखेलमा संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोह आयोजना गरिएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ। विकसित राजनैतिक परिस्थितिमा दिवसका अवसरमा पूर्व निर्धारित झाँकी लगायतका अन्य कार्यक्रम भने स्थगन गरिएको बताइएको छ। जनआन्दोलन, माओवादीको सशस्त्र द्वन्द्व, मधेस आन्दोलन लगायतका नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धि स्वरूप संविधान सभाबाट तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान 2072 साल असोज तीन गते घोषणा गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा पनि आज अपरान्ह संविधान दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको छ। सातवटै प्रदेश, जिल्ला तह तथा स्थानीय तहहरूले संविधान दिवस केन्द्रित कार्यक्रम आयोजना गरिएको जनाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको स्मरण गर्नुभएको छ। संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान हक पहुँच स्थापित भएको साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा राष्ट्रपतिले जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्ना तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान पनि गर्नुभएको छ। राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आमदानी दिने असीमित सम्भावनाको ढोका खोलेको भन्नुहुँदै सबै किसिमका व्यतिथिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमा नेपाल समुन्नत राष्ट्रको स्थानमा छिट्टै पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा मौलिक हकहरूको अक्षरश कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति स्रोतको न्यायचित बाँडफाँड र प्रदेश तथा स्थानीय तहलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता र प्रतिबद्धता अपरिहार्य रहेको बताउनु भएको छ। पछिल्लो समय संविधानको चौतारोभित्र रहेर जेएनजी पुस्ताको आन्दोलनको सम्बोधन तथा अन्तरिम सरकारको गठनको प्रसंगले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको उपराष्ट्रपति यादवले सन्देशमा उल्लेख गर्नुभएको छ। सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधान विरोधी गतिविधिलाई समयमै बुझ्न सक्नुपर्नेमा जोड़ दिनुभएको छ। संविधान दिवसका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा संविधान घोषणाको एक दशक पुग्न लागेको सन्दर्भमा भदौ 23 र 24 गते भएको जेएनजी पुस्ताको आन्दोलनले मूलत समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्वपूर्ण चेतना दिएको उल्लेख गर्नुभएको छ। उहाँले भ्रष्टाचार र कुशासन अन्त्यको माग गर्दै अघि सारिएका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सिर्जना गरिएको र जननिर्वाचित सर्वोच्च विधायकी संस्थालाई विघटन गर्ने कार्य भएको पनि उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रतिनिधि सभा नभएको वर्तमान अवस्थामा संसदको जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील रहने विश्वास दिलाउनु भएको छ। संविधान दिवसका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा प्रतिनिधि सभा नभएको वर्तमान अवस्थामा संसदको जिम्मेवारी र संवैधानिक दायित्व राष्ट्रिय सभाले पूरा गर्न क्रियाशील रहने उल्लेख गर्नुभएको छ। उहाँले संविधानको कार्यान्वयन र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। अध्यक्ष दाहालले जेएनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षबीचको एकतालाई तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति समेत रहनुभएका शेरबहादुर देउवा, त्यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड, त्यसै गरी मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुभएको छ। प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदी बीच नेपालको पछिल्लो राजनैतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ। भेटवार्तामा प्रधानमन्त्री कार्कीले नेपाल र भारतबीचको सदियों पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभयो। प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीको 75 जन्मदिनको शुभकामना समेत दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छिमेकी दुई देशका सरकार प्रमुख बीच भएको वार्तामा नेपाल भारत सम्बन्ध, द्विपक्षीय हित, साझा चासो लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। अमेरिकी राजदूत थम्सनले अमेरिकी सरकारका तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिनुहुँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। हिजै प्रधानमन्त्री कार्कीसँग नेपालका लागि चिनिया राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा चीन सरकारबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिनुभयो। नेपालका लागि चिनिया राजदूत चेन सङले चीन सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिनुहुँदै नेपाल र चीनबीच रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने प्रश्न पार्नु भएको छ। निर्वाचन आयोगसँग हिजो भएको छलफलमा गृहमन्त्री अर्यालले 2082 फागुन 21 गति तोकिएकै समयमा निष्पक्ष र बहिरहित ढंगबाट निर्वाचन सम्पन्न गराउन सुरक्षाको उचित प्रबन्ध मिलाइने बताउनुभयो। गृहमन्त्री अर्यालले मिडवेई ढंगबाट निर्वाचन गर्न आवश्यक स्रोत साधन र जनशक्तिमा कमी हुन नदिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले निर्वाचनको सर्वस्वीकार्यता बढ़ाउन आवश्यक कानूनी एवं अन्य सुधारका लागि सरकार तयार रहेको पनि बताउनुभयो। त्यसक्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएपछि आयोगले निर्वाचनको तयारी थालिसकेको जानकारी दिनुभयो। अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई आवश्यक बजेटका लागि दात्री निकायको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको नवनिर्वाचित कार्य समितिसँग हिजो भएको छलफलमा उहाँले चालू आर्थिक वर्षको बजेटमा आयोजना बैंकमा प्रविष्ट नगरिएका 1300 भन्दा बढ़ी आयोजना फेला परेका र ती आयोजनाका लागि विनियोजित करिब 1 खर्ब 10 अर्ब रकम भेटिएको जानकारी दिनुभयो। सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी रहेको रकम पुननिर्माणमा लगाउने तयारी गरेको पनि अर्थमन्त्री खनालले जानकारी दिनुभयो। मन्त्री परिषदले अहिले नै निर्वाचन आयोगलाई परेको अप्ठ्यारो फुकाउन सबै काम गरिरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानी, मैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले हिजो गृहमन्त्री ओम प्रकाश अर्यालसँग मन्त्रालयमा भेट गरी मर्यादित रूपमा व्यवसायका लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको हो। त्यस अवसरमा गृहमन्त्री अर्यालले आम नागरिक एवं व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्याल हिजो प्रहरी प्रधान कार्यालय जानुभई जेएनजी आन्दोलनका क्रममा भएका क्षतिको बारेमा जानकारी लिनुभएको छ। त्यस अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताको हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएकै मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्नु रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेललाई हिजो ज्ञापन पत्र बुझाउनुहुँदै उहाँहरूले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावत रूपमा क्रियाशील गराउनु सरकारको दायित्व भएको धारणा राख्नुभयो। सभामुख देवराज घिमिरेले जेएनजी आन्दोलनका क्रममा जलेको संघीय संसद भवनको हिजो अनुगमन गर्नुभएको छ। जेएनजी आन्दोलनमा घाइते भएका 153 जनाको अहिले उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आपतकालीन तथा विपद व्यवस्थापन इकाइका अनुसार भदौ 23 र 24 गते भएको आन्दोलनका घाइते मध्ये 153 जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। इकाइका अनुसार अस्पतालमा उपचारका लागि आएकाहरू मध्येको मृत्यु हुनेहरूको संख्या 48 पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले आन्दोलनका क्रममा घाइते भई उपचारका लागि अस्पताल आउनेको संख्या 2316 पुगेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्ने सबै शहीदहरूप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। उहाँको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तीमा सभापति देउवाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। जेएनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको इजलास मुद्दाका मिसिल तथा सम्पूर्ण पूर्वाधारमा क्षति पुगेपछि हिजो अदालतले पाल टाँगेर इजलास शुरू गरेको छ। 2 एकल इजलास सर्वोच्चमा पाल मुनिबाट हिजो सञ्चालन गरिएका छन्। बन्दी प्रत्यक्षीकरणका 2 निवेदन हिजो सुनवाई भएको छ। हिजो दर्ता भएका 2 निवेदन असोज 4 गते सुनवाई हुने सर्वोच्च अदालतले जनाएको छ। र राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन हिजो पेश गरेका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।